फ्रिडम चौतारी पोडकास्टमा यहाँहरूलाई स्वागत छ। नागरिक स्वतन्त्रताका कुरा यस पोडकास्टमा समेटिनेछ। हामी प्रेस तथा वाक स्वतन्त्रताका चुनौती केलाउनेछौँ। मानिसको जान्न पाउने अधिकारको बहस गर्नेछौँ। सङ्क्रमणकालीन न्याय परिपूरणसँग जोडिएका प्रश्न निरन्तर उठाउनेछौँ। चुलो चौकोदेखि सदन र सडकसम्मका कुरामा हामी छलफल गर्नेछौँ। राज्यलाई पारदर्शी, उत्तरदायी अनि जवाफदेही बनाउन नागरिक अगुवाहरूसँग संवाद गर्नेछौँ अनि त्यसलाई पनि जोड्नेछौँ। जनताको उत्कृष्ट सहभागिताका लागि जिम्मेवार बन्ने अनि बनाउने प्रयास फ्रिडम चौतारी पोडकास्टमा निरन्तर जारी रहनेछ। तपाईँ फ्रिडम फोरमको पोडकास्ट फ्रिडम चौतारीको पहिलो अङ्क सुन्दै हुनुहुन्छ। यो अङ्कमा हामी 10 वर्ष सशस्त्र माओवादी द्वन्द्वमा नेपाली पत्रकारिता क्षेत्रले भोग्नु परेका समस्याको शब्दचित्र प्रस्तुत गर्दैछौँ। हुन त सशस्त्र द्वन्द्वको अन्त्य भएको पनि 1 दशक भइसकेको छ, तर पनि द्वन्द्वका घाउहरू अझै आलै छन्। वास्तवमा 10 वर्ष द्वन्द्वको समयमा नेपाली प्रेसले भोगेका समस्याहरू चान्सुने थिएनन्। त्यति बेला राज्य वा विद्रोही दुवै पक्षबाट निशानामा परेका नेपाली प्रेसका बारेमा धेरै पुस्तक यो बीचमा लेखिएका छन्। थुप्रै दस्तावेज उपलब्ध छन्। तर द्वन्द्वका बेला नेपाली प्रेसले कस्ता समस्या भोग्नु पर्यो, कस्तो थियो त्यो कठिन कालखण्डको नेपाली प्रेस भन्ने विषयमा समग्र सामग्रीको भने अहिले पनि उस्तै अभाव छ। हामी यो कार्यक्रम मार्फत द्वन्द्वकालको नेपाली प्रेस अनि त्यो कालखण्डमा प्रत्यक्ष पीडित भनेकाहरूको अनुभव अनि अनुभूतिलाई आवाजमा उतार्न खोजिरहेका छौँ, जुन आवाज अनि अनुभव आगामी पुस्ताका लागि पक्कै पनि प्रेरणा बन्न सक्छ, पाठ बन्न सक्छ। अनि नेपाली प्रेसले मात्र होइन, विश्वभरिका सञ्चारकर्मी र सञ्चार उद्यमीले नेपाली प्रेसले भोगेका समस्याका बारेमा थाहा पाउन सक्छन् अनि यसबाट केही सिक्ने पनि छन्, जसले आफ्नो पेसालाई सुरक्षित बनाउन प्रेस जगतलाई अभिप्रेरित पनि गर्नेछ। यति मात्र होइन, राज्य र विद्रोहीको दोहोरो चेपुवामा पत्रकारहरूले कस्ता कस्ता समस्या भोग्छन् यो हाम्रो ज्ञान अनि अनुभव अन्तर्राष्ट्रियकरण होस् भन्ने हाम्रो अर्को उद्देश्य पनि हो। अनि हाम्रो जस्तै द्वन्द्वको सामना गरिराखेका मुलुकका पत्रकारले सकेसम्म सुरक्षित वातावरणमा काम गर्न सकुन् र हाम्रो अनुभवबाट प्रेरणा लिन सकुन् भन्ने हाम्रो अर्को अभिप्राय हो। फ्रिडम फोरमले गरेको अध्ययन अनुसार 10 वर्ष माओवादी द्वन्द्वको समयमा नेपालमा 23 जना पत्रकार सञ्चारकर्मीको हत्या भएको छ, अझै पनि 4 जना पत्रकार बेपत्ता छन्। जब माओवादीले 2052 सालमा राज्य विरुद्ध बन्दुक उठायो, त्यो लगत्तै पत्रकारिता क्षेत्रमाथि कालो बादल मडारिन थाल्यो। जब माओवादी द्वन्द्व देशभर फैलियो, पत्रकारहरू अझ असुरक्षित बन्दै गए। राज्य र विद्रोही दुवैले आफ्नो पक्षमा समाचार लेख्न दबाब दिन थाले। मनोवैज्ञानिक त्रास बढ्न थाल्यो। सरकार अनि माओवादीको द्वन्द्व पेचिलो बन्दै जाँदा पत्रकारहरूमाथि भौतिक आक्रमण सुरु भयो। पत्रकारको हत्या र अपहरणका समाचार नियमित सुनिन थाले। सरकारले 2058 सालमा पहिलोपटक सङ्कटकालीन अवस्था घोषणा गरेपछि अवस्था झन् त्रासपूर्ण बन्न पुग्यो। सङ्कटकाल घोषणापछि दुवै पक्षबाट पत्रकारको अपहरण अनि बेपत्ता पार्ने क्रम वात्तै बढेको देखिन्छ। सङ्कटकालले पत्रकारितामा पारेको असरबारे नेपाल पत्रकार महासङ्घका तत्कालीन सभापति तारानाथ दाहाल:
पत्रकारहरू बेपत्ता पारिने, अब गिरफ्तार गरिने र उनीहरूको बेपत्ता पारिने सम्मका घटनाहरू हामीले बेहोर्यौँ। यसरी हेर्दाखेरि त्यो बेलाबाट सुरु भएको यो एउटा पत्रकारहरूमाथिको आक्रमणको सिलसिला आजको मितिसम्म पनि रोकिएको छैन र पत्रकारहरूले विभिन्न किसिमको आक्रमणको निशाना बन्न परिरहेको छ। यस बिचमा हाम्रा दर्जनौँ पत्रकारहरू यसबाट पीडित हुनुभयो र 24 जना बोनाफाइड पत्रकारहरू सञ्चार कर्म गर्दा गर्दै मारिनुभयो भने अहिले पनि 5 जना जति पत्रकार साथीहरू, बेपत्ता अवस्थाको पत्रकार साथीहरूको अवस्था के छ भन्ने कुराको सत्य तथ्य बाहिर आउन सकिरहेको अवस्था चाहिँ छैन। यो दण्डहीनताको श्रृङ्खलाको अन्त्य भनेको चाहिँ न्यायको प्रत्याभूतिले मात्रै हुन सक्छ र त्यो न्याय प्राप्तिको आन्दोलन अहिले पनि जारी छ, किनभने अहिले पनि संक्रमणकालीन जुन तपाईँको चाहिँ यो जस्टिसको जुन हामीले चाहिँ कुरा गर्छौँ त्यो कुराले टुङ्गो पाएको छैन। बेपत्ता भएका पत्रकारहरूको सत्य तथ्य बाहिर आएको छैन भने मारिएका पत्रकारका परिवारहरूले न्याय पाएको अनुभूति गर्न सकिरहेका छैनन्, र पत्रकारहरूको हत्यामा संलग्न भएका मानिसहरूलाई कानुनी कारवाहीमा ल्याउने, तिनीहरूमाथि अनुसन्धान हुने, तिनीहरूलाई सजाय गर्ने, थुन्ने जुन काम गरिनुपर्छ राज्यले त्यतातर्फ अझै संवेदनशील ढङ्गले गर्न सकिरहेको अवस्था छैन। यो पृष्ठभूमिमा हामी के भन्न सक्दछौँ त भन्दाखेरि 2059-60-61 पछिको जुन परिस्थिति हो त्यो बिचको 3-4 वर्षको जुन अवस्था हो जहाँ धेरै पत्रकारहरूको हत्या भयो, जति बेला म पत्रकार महासङ्घको सभापति थिएँ मेरै कार्यकालको समयमा मात्रै 13 जना पत्रकारहरूको हत्या भयो, राज्य पक्षबाट पनि हत्या भयो, विद्रोही पक्षबाट पनि हत्या भयो, र ती पत्रकारहरूलाई किन मारियो, उनीहरूलाई तपाईँको चाहिँ किन मार्नु परेको थियो भन्ने कुराको जवाफ अहिलेसम्म पनि कुनै पनि पक्षले चित्तबुझ्दो ढङ्गले दिएको अवस्था छैन। विभिन्न बहानामा पत्रकारहरूलाई त्यो रिस सान्ने कामहरू भयो, कतिपय सन्दर्भमा पत्रकारहरूको गैर व्यावसायिक सम्बन्धले गर्दा पत्रकारिताको कभरमा उनीहरूले राजनीतिक काम गरेको, हिंसालाई बढावा दिएको या राज्य पक्षको सुराकीको काम गरेको जस्ता विषयहरू पनि बेला बेलामा आउँछन्, र त्यसको कारण पनि त्यो हत्या या बेपत्ताका घटनाहरू बढे भन्ने एउटा पक्ष पनि छ। तर त्योभन्दा पनि मूल रूपमा हामीले पछि पनि त्यो कुराहरूलाई अनुसन्धान गऱ्यौँ, गर्दाखेरि धेरैजसो पत्रकारहरू जो मारिनुभयो र जो बेपत्ता पारिनु भएको छ उहाँहरूलाई विचारकै कारणले, उहाँहरूले सम्प्रेषण गरेको समाचारकै कारणले र उहाँहरू सूचना खोज्ने क्रममै लाग्दाखेरि यस्तो तपाईँको चाहिँ उहाँहरूमाथि हत्या भएको छ। अब त्यो एउटा त द्वन्द्वको परिवेश थियो, युद्धको परिवेश थियो, हामी बृहत् शान्ति सम्झौता गरेर शान्तिको बाटोमा आयौँ, 10 वर्ष लागेर हामीले एउटा मुलुकमा संविधान पनि निर्माण गऱ्यौँ र चुनाव पनि गऱ्यौँ र अहिले हामी चाहिँ एउटा नयाँ अवस्थामा छौँ, 12 वर्ष बितेको छ, तर 12 वर्ष बित्दा पनि न्यायको लागि गरी यो जुन एउटा भिख माग्ने भनौँ अथवा न्यायको खोजी गर्ने अथवा न्यायको आवाज चाहिँ बुलन्द गरिरहनु पर्ने व्यवस्थाबाट हामी गुज्रिरहेका छौँ, र यसले एउटा ठुलो दण्डहीनताको एउटा कालो छायाबाट हामीलाई मुक्ति दिन सकिरहेको छैन, र यो दण्डहीनताको यो श्रृङ्खला निरन्तर रूपमा जारी रहँदाखेरि लोकतन्त्र भए पनि हामीले लोकतन्त्रको महसुस गर्न सकिरहेको छैनौँ, र तदनुकूल नेपाली प्रेस जगत अहिले पनि निर्भयतापूर्वक भयरहित ढङ्गले आवाजविहीन जनताहरूको पक्षमा, आवाजविहीनहरूको आवाजलाई मुखरित गर्ने कर्ममा अझै डरोसँग चाहिँ उभिन पाइरहेको छैन। यो अवस्था रहिरहनु लोकतन्त्रको लागि एउटा स्वस्थकर पनि होइन, एउटा लोकतन्त्रको लागि एउटा जीवन्त र एउटा चाहिँ निर्भयतापूर्वक स्वतन्त्रपूर्वक काम गर्न सक्ने व्यावसायिक प्रेसको खाँचो छ। त्यो व्यावसायिक प्रेस संविधानमा अहिले व्यवस्थाहरू भएका छन्, त्यो व्यवस्थाले मात्रै पुग्दैन, त्यसको लागि विगतमा भएको जुन एउटा चाहिँ दण्डहीनताको अवस्था थियो, न्याय मारिएको अवस्था थियो, त्यसको पनि कुनै न कुनै रूपमा निरूपण नहुँदाखेरि चाहिँ हामीले अगाडिको बाटो पनि लिन सक्दैनौँ।
वरिष्ठ पत्रकार तारानाथ दाहाल। सरकार र माओवादी बीचको द्वन्द्व बढ्दै गएपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अरू सङ्कुचित भयो। दुवै पक्षले आफूले चाहेको समाचार मात्रै सार्वजनिक होस् भन्ने चाहना थाले अनि आफू प्रतिकूलका समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी सुराकी अथवा आतंककारीका नाममा धमाधम आक्रमणमा पर्न थाले। द्वन्द्वकालीन समयमा भएका हत्या र अपहरणका घटनालाई नजिकबाट केलाउने हो भने विशेष गरी सङ्कटकालीन अवस्थाको घोषणा र माओवादी संयुक्त क्रान्तिकारी परिषदको घोषणापछि आक्रमणका घटना वात्तै बढेको देखिन्छ। त्यस बेलाको आक्रमण र घटनाका बारेमा विस्तृत अध्ययन गरिरहनुभएका फ्रिडम फोरमकी कानुन अधिकृत अस्मिता पोखरेल।
खास गरी हामीहरूले यस इम्प्युनिटी सम्बन्धी काम गर्दाखेरि चाहिँ सशस्त्र द्वन्द्वपछि जतिजना जर्नलिस्ट पत्रकारका पत्रकारहरू मारिनुभयो, बेपत्ता हुनुभयो, त्यसबारेमा चाहिँ विस्तृत अध्ययन गरेर त्यस सम्बन्धी हामीहरू उहाँहरूको जस्टिस प्रोसेस कहाँ पुग्यो, कहाँ उहाँको केसहरू चाहिँ कहाँ अड्किएको छ, कहाँ रजिस्टर भएको छ, टुङ्गो लाग्या छ छैन, त्यो सम्बन्धी हामीहरू काम गर्दछौँ। र हामीहरूको डाटाले के भन्दछ भन्दाखेरि अहिले सशस्त्र द्वन्द्वपछि अहिलेको टाइमसम्म टोटलमा चाहिँ 23 पत्रकारहरू मारिनु भएको छ र 5 चाहिँ अहिले पनि बेपत्ताको सूचीमा हुनुहुन्छ। यही केसहरूलाई पनि क्याटेगोरी गर्दाखेरि चाहिँ यहाँ के देखिन्छ भन्दाखेरि 11 जर्नलिस्टहरूको केस चाहिँ सत्य निरूपण तथा मेलमिलाप आयोगमा रजिस्टर भएको छ, तर त्यहाँबाट के कस्तो भइरहेछ, त्यो केसलाई कहाँसम्म पुगेको छ, टुङ्गो लाग्या छ छैन, अथवा इन्भेस्टिगेसनको फेजमा छ छैन, कतिसम्म इन्भेस्टिगेसन भएको छ, त्यो हामीहरूले पर्याप्त डाटा पाउन सकेका छैनौँ। खालि हामीलाई यति मात्रै थाहा छ कि त्यहाँ केसहरू रजिस्टर भएर बसेका छन्।
द्वन्द्वकालीन घटनाका सन्दर्भमा अध्ययन गरिराख्नु भएकी फ्रिडम फोरमकी कानून अधिकृत अस्मिता पोखरेल, जब तत्कालीन राजा ज्ञानेन्द्रले 2061 माघ 19 गते शासन सत्ता आफ्नो हातमा लिए त्यसपछि नेपाली प्रेसमाथिको आक्रमण झनै खपि नसक्नु भयो। सेनाका प्रतिनिधिले समाचार सम्पादन गर्न थाले, रेडियोका सामग्रीहरू जफत गरियो। माघ 19 शाही घोषणाले पत्रकारिता क्षेत्रमा मनोवैज्ञानिक त्रास मात्रै उत्पन्न गरेन, नेपाली प्रेसले निष्पक्ष अनि तटस्थ रहेर सत्य तथ्य समाचार सम्प्रेषण गर्नै पाएनन्। रेडियो सगरमाथाका स्टेसन म्यानेजर सहजमान श्रेष्ठ,
2061 माघ 19 गतेको परिदृश्य अचम्मको थियो। साँझ 9 43 घन्टापछि मात्र रेडियो सगरमाथाले आफ्नो प्रसारण सुरु गर्न सक्यो। त्यति बेला म इमेज च्यानलको कार्यक्रम प्रमुख निर्माता र अपरेसन प्रमुखको रूपमा कार्यरत थिएँ। मेरो कार्यकक्षमा मेजर नै सहितका 2-3 सैनिक आएर विभिन्न कुराहरूमा सोधपुछ गर्न थालेका थिए। त्यो बेलाको स्थिति देख्दाखेरि मलाई अहिले सम्झिँदा अचम्म लाग्छ, हामीले त्यस्तो कुराहरू पनि भोग्यौँ। सैनिकको अगाडि हामीले के गर्नुपर्ने के नगर्नुपर्ने भन्ने कुराहरू सैनिकले हामीलाई सिकाइरहेका थिए त्यति बेला। भनेपछि अनौठो थियो दृश्य, इमेज च्यानल र कान्तिपुर टेलिभिजन मात्रै प्राइभेट टेलिभिजनहरू थिए त्यति बेला, र हामीले यस्तो परिदृश्यमा काम गर्दाखेरि एउटा अचम्म लाग्ने कुरा के भन्दाखेरि सैनिकको बन्दुकको अगाडि बसेर पत्रकारहरूले आफ्नो पत्रकारिता गर्नुपर्ने परिस्थिति त्यति बेला थियो। अहिले सम्झिँदा अनौठो लाग्छ। राजाको प्रत्यक्ष शासन त्यस बेलादेखि सुरु भयो, त्यसपछि धेरै आन्दोलनहरू भए र मलाई लाग्छ सञ्चारकर्मीहरूले ती आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका खेले, जसले गर्दा आज हामीले स्वतन्त्र पत्रकारिताको जुन यो अहिले हामीले कामहरू गर्न पाइरहेछौँ त्यो अनुभव चाहिँ अहिले त्यो बेलाको सङ्घर्षको एउटा परिणाम पनि हो भन्न म चाहन्छु। सञ्चार जनताको स्वामित्वमा हुनुपर्छ, प्रजातन्त्रमा राजनैतिक हस्तक्षेप मुक्त हुनुपर्छ भन्ने कुरा चाहिँ अहिले आएर हामीले अनुभव गरिरहेका छौँ। र 10 माओवादीको सशस्त्र द्वन्द्वकाल ठ्याक्क सकिएको बेलामा राजाले चाहिँ आफ्नो प्रत्यक्ष शासन लागू गर्न खोज्यो र सेनाले सबै सञ्चार गृहहरूमा अस्थायी क्याम्प नै राखे। त्यो एउटा अनौठो परिदृश्य थियो र सङ्कटकालको घोषणापछि विचार र अभिव्यक्तिको स्वतन्त्रता, छापाखाना र पत्रिकामाथिको जुन हक छ, सूचनाको हक सम्बन्धी जुन कुराहरू छ त्यो चाहिँ सबै निलम्बित गरिए संविधानको धारामा। 10 लामो पत्रकारिताको इतिहासमा सैनिकहरू सञ्चार गृहमा गएको यो पहिलो घटना थियो त्यो बेला। यस्तो परिस्थितिमा चाहिँ पहिला सञ्चार गृहहरूमा चाहिँ सरकार कर्मचारीहरू मात्रै जान्थे। परिस्थिति त्यस्तो थियो, परिदृश्य त्यस्तो थियो र ती बेलाका कुराहरू सुन्दाखेरि अहिले अनौठो लाग्न सक्छ सबैलाई। त्यो बेला सञ्चारकर्मीले आफ्नो एउटा स्वतन्त्र अभिव्यक्ति कसरी गर्न सक्छ जब त्यहाँ चाहिँ बन्दुकधारीहरूको अगाडि बसेर उनीहरूले यो गर यो नगर भन्ने किसिमको स्थिति सृजना भइरहेको थियो त्यति बेला। त्यो बेलाको स्थितिलाई अहिले सम्झिँदाखेरि साँच्चीकै पत्रकारहरू त्यो परिस्थितिमा पनि एउटा सङ्घर्ष गरेर अगाडि बढिरहेको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ र पत्रकारहरू आफ्नो काममा कतिको नैतिकवान भएर अगाडि बढिरहेको छ र कतिको आफूलाई चाहिँ आफ्नो अभिव्यक्ति स्वतन्त्रताप्रति चाहिँ आफ्नो वफादारिता कतिको निर्वाह गरिरहेछ भन्ने कुरा चाहिँ यही कुराहरूले प्रष्ट हुन्छ।
उहाँ हुनुहुन्थ्यो नेपालको पहिलो सामुदायिक रेडियो सगरमाथा रेडियोका स्टेसन म्यानेजर सहजमान श्रेष्ठ। माघ 19 पत्रकारिता नेपालमा वास्तवमै निकै काली लाग्दो थियो। राज्यको प्रत्यक्ष अङ्कुशमा चलेका नेपाली प्रेसले शब्द, भावना अनि वास्तविकतामा खेल्न छाडेर बन्दुकको नाल अनि सुरक्षाकर्मीको बुटको निर्देशनमा चल्ने अवस्था बन्यो। त्यति बेला रेडियो सगरमाथामा कार्यक्रम निर्माताको रूपमा कार्यरत दुर्गा कार्की,
ओहो नेपाली सञ्चार माध्यमले 2062-63 अथवा जसरी राजाले शासन हातमा लिएपछिका सञ्चार माध्यमले भोग्नु परेका अवस्थाहरू अहिले सम्झिँदा पनि कहाली लाग्छ। त्यस्तो बेलामा हामीले कसरी काम गऱ्यौँ होला, जनताको सूचनाको हकलाई हामीले कसरी सुरक्षित गरे होला भन्ने कुरा अहिले सोच्दा पनि त्यो बेला त्यसरी काम गरियो भन्ने कुरा चाहिँ अविश्वास लाग्छ, जुन आफैले गरेर आएका हौँ आइयो भनौँ न। म त स्वयं आफै प्रहरीले सेनाले प्रहरीले पक्राउ गर्यो रेडियोमा बोल्दा बोल्दैको अवस्थामा, तात्कालीन अवस्थामा रेडियो तात्कालीन अब राज्यद्वारा आतंककारी घोषित नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बिबिसी नेपाली सेवामा अन्तर्वार्ता दिएका थिए। त्यो अन्तर्वार्ता चाहिँ बिबिसी नेपाली सेवा त्यतिखेर बजाउने चाहिँ रेडियो सगरमाथा मात्रै थियो र मानिसहरू त्यो अन्तर्वार्ता सुन्न यति धेरै व्यग्र प्रतीक्षामा थिए किनभने त्यतिखेरको त्यो अवस्थालाई कुनै पनि कुराले अलिकति टेकओभर गर्छ कि भन्ने आशा चाहिँ जनतामा धेरै थियो र प्रचण्डको अन्तर्वार्ता सुन्नलाई धेरै लालयित थिए। तर तात्कालीन राज्य सत्ताले चाहिँ त्यो अन्तर्वार्ता नबजाउन बारम्बार ताकेता गरेको थियो, निर्देशन दिएको थियो र त्यही अनुसार अब जस्तो रेडियो सगरमाथा एउटा पहिलो दक्षिण एसियाको सामुदायिक रेडियो स्वतन्त्र रेडियो सुरु भएको र यो रेडियोलाई चाहिँ हामीले अलिकति दिगो बनाउनु पर्छ, अहिले हतारमा निर्णय गर्दाखेरि केही भइहाल्छ कि भन्ने हिसाबमा तात्कालीन नेपाल वातावरण पत्रकार समूहको बोर्डले चाहिँ त्यो प्रचण्डको अन्तर्वार्ता नबजाउने तर त्यो अन्तर्वार्ता आउने समयसम्म एउटा कुनै धुन बजाउने भन्ने निर्णय गरेको थियो। तर सत्ता त्यतिखेरको सरकारले अथवा सेनाले बढी हेर्थ्यो, त्यो चाहिँ उसले बजाउँछन् भनेर त्यो बज्नुभन्दा 30 सेकेन्ड अगाडि रेडियोमा सेना र पुलिसको पुरै फौज आयो। म चाहिँ के गर्दै थिएँ त्यतिखेर भने त्यो प्रचण्डको अन्तर्वार्ता बिबिसीले सुरु गरेपछि बिबिसीको सुरुमै त्यो थियो, प्रचण्डको अन्तर्वार्ता आउनेवाला थियो, हामीले त्यो बिबिसीको धुन बजेपछि चाहिँ हाम्रो रेडियोको धुन बजाउने अनि बिबिसीका अरू कार्यक्रमहरू समाचारहरू त यथावत बजाउने भन्ने कुरा थियो र मैले त्यो धुन तयार पारेर बाहिर टेक्निसियनलाई यो धुन बजाऊ भनेर तयार पारेर म भित्र स्टुडियोमा गएर त्यो धुनको लागि मैले केही भन्नुपर्ने थियो, हाम्रो यस्तो कार्यक्रम थियो तर हामीले यो बजाउन नसकेर धुन बजाउँदैछौँ यसका लागि हामी माफी चाहन्छौँ भन्ने खालको एउटा अनाउन्समेन्ट थियो। त्यो गर्न मैले ठिक्क परेको थिएँ, सबै रेडियोमा फौज आएर सबै तारसार छिन्न भिन्न पारि नै हाले, हामीलाई पक्रेर लैहाले होइन। हामीसँग न टेलिफोन थियो न फोन भए पनि गर्न, त्यतिखेर टेलिफोनै थिएन। त्यस्तो अवस्था र त्यसपछि को अवस्था त यति कहाली लाग्दो थियो कि मानौ अहिले भएको भए सायद म कति विद्रोह गर्थेँ होला जस्तो लाग्छ। त्यति बेलाको त्यो कुराले अहिले मलाई विद्रोही बनाउँछ। त्यतिखेर त्यो त्रास थियो, एकदमै त्रास थियो, सुनसान थियो, कर्फ्यू लागेको जस्तो हुन्थ्यो, स्टुडियोको अगाडि सेना, हामीले रेडियोमा सामान्यतया टेक्निसियनसँग आँखा जुदाएर हामी कार्यक्रम चलाउँछौँ, हामी कुराकानी गर्छौँ, समाचार पढ्छौँ। त्यतिखेर हामीले आँखा जुनाउनु पर्ने सेनासँग थियो किनभने सेना ठ्याक्क टेक्निसियनको पछाडि सेना बस्ने अनि उसको मुखमा हेरेर हामी बोल्नु पर्थ्यो, उसले के बोल्ने के नबोल्ने कुरा उनीहरूले तय गर्थे र अलिकति केही गयो भने किन बोलिस् भन्ने क्वेसन हुन्थ्यो। यस्तो अवस्था थियो, न्युज रुम थिएन, अफिसै अफिस थिएन साँच्चै भन्नुपर्दा। त्यतिखेर हामी आफ्नो अफिस आउँदा पनि हामीले गेटमा हाम्रो नाम भनेर हामीले हस्ताक्षर गरेर हाम्रा ब्यागहरू देखाएर अनि त्यसपछि मात्रै हामी अफिसमा आउन पाउँथ्यौँ। त्यस्तो खालको अवस्था पार गरेर त्यो आन्दोलनलाई हामीले 62-63 त्यत्रो आन्दोलनलाई सफल पारेर अहिले जुन गणतन्त्रको अवस्थामा पूर्ण प्रेस स्वतन्त्रता भनेर लेखिएको छ संविधानमा, त्यो अवस्थामा हामी छौँ र यो गणतन्त्रको अवस्थामा पनि हामीले विभिन्न खालका प्रेस स्वतन्त्रताका नाउँमा विभिन्न खालका कानुनी अडचनहरू अझै पनि छन्, ती गएका छैनन् र ती जनताले सूचना पाउनुपर्ने जनताको सूचनाको अधिकारको सुनिश्चित गर्नका लागि अहिलेको अवस्थामा झन कठिन जस्तो देखिन्छ। हामीले तीन तहको सरकार हामीसँग छ, ती सरकारहरूले सकेसम्म सञ्चार माध्यमलाई सङ्कुचित बनाउने, आफ्नो नियन्त्रणमा राख्ने र आफूले चलाउने, आफ्नो अनुसार चलाउने जस्ता कानुनहरू ल्याउने र ती कानुनहरू चाहिँ आफ्नो त्यहाँको सञ्चार माध्यमलाई लाद्ने जस्ता काम हुन सक्ने सङ्केतहरू हामीले देखेका छौँ र योबाट बस्नुपर्छ हामी। जुन त्यो आन्दोलनबाट हामीले यति धेरै सङ्घर्ष गरेर हामी यो अवस्थामा आइपुगेका हौँ र अहिले पनि त्यही अवस्था भोग्नुपर्ने अवस्था चाहिँ यो एकदमै डरलाग्दो अवस्था हो।
उहाँ हुनुहुन्थ्यो पत्रकार दुर्गा कार्की। 2063 साल मङ्सिर 5 गते नेपालमा बृहत शान्ति सम्झौता भएपछि सशस्त्र द्वन्द्व कागजी रूपमा अन्त्य भयो, तर नेपाली प्रेसमाथिको आक्रमण त्यसपछि पनि रोकिएन। विभिन्न राजनीतिक दलका भातृ संस्था र विभिन्न सशस्त्र द्वन्द्वमा संलग्न समूहबाट नेपाली प्रेसलाई आफू अनुकूल बनाउने प्रयास निरन्तर भइराख्यो। विस्तृत शान्ति सम्झौतापछि विशेष गरी मधेस आन्दोलनको समयमा पत्रकारहरूमाथि बढी आक्रमण भयो। पूर्वी पहाडका जिल्लाहरूमा सक्रिय भूमिगत तथा अर्धभूमिगत सशस्त्र समूहले पनि नेपाली प्रेसलाई निशाना बनाउन छाडेनन्। मधेस आन्दोलन अनि नेपाली प्रेसलाई नजिकबाट निहालेका पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा।
मधेस आन्दोलनको सन्दर्भमा महोत्तरमा गणेश चौधरी र उनका के छ भन्दाखेरि नाति मारिएको अवस्था छ, यो चाहिँ के छ, यो पनि पुलिसको गोलीले मारिएको हो, उहाँहरूको पनि अनुसन्धान हुन सकेको छैन, होइन, त्यो पनि अनुसन्धानको दायरामा लिएर आउनुपर्छ भने यस्ता थुप्रै केसहरू छन्। त्यसैले हाम्रो के आग्रह भन्दाखेरि यो प्रेस स्वतन्त्रता उल्लङ्घनका अन्य घटनाहरूको छानबिनलाई अगाडि बढाउनका लागि पनि सबैभन्दा पहिला जो हत्या भएको पत्रकार छ तिनीहरूका सम्बन्धमा छानबिन गरिनुपर्दछ।
उहाँ हुनुहुन्थ्यो नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा। मधेस आन्दोलनको व्यवस्थापनसँगै मुलुक संविधान सभाको चुनाव मार्फत संविधान लेखनको बाटोमा केन्द्रित भएपछि राज्यबाट प्रेसमाथि हुने प्रत्यक्ष आक्रमणका घटनामा पनि कमी आयो, तर नेपाली प्रेसले पूर्ण सुरक्षित महसुस गर्न सकेको छैन। यसको एउटै कारण हो दण्डहीनता। दण्डहीनता अन्त्यका लागि राज्यबाट कुनै संवेदनशील पहल नहुँदा प्रेसमाथिको आक्रमण अहिले पनि नरोकिएको अवस्था छ। राज्य प्रेस अनि वाक स्वतन्त्रताको पक्षमा न द्वन्द्वको समयमा संवेदनशील देखिएको थियो, न बृहत शान्ति सम्झौतापछि नै गम्भीर देखियो। त्यसैको परिणाम नेपाली प्रेस अहिले पनि निरन्तर निशानामा परिराखेको छ, यो निन्दनीय छ। आज हामीले फ्रिडम पोडकास्टको यो पहिलो अङ्कमा द्वन्द्वकालीन नेपाली प्रेसले भोगेका समस्या अनि राज्य जवाफदेही नबन्दा आजसम्म मौलाइराखेको दण्डहीनताको प्रसङ्ग जोड्यौँ। आगामी अङ्कमा यसैको सेरोफेरोमा उठेका विभिन्न आयाम केलाउनेछौँ।